بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، والصلاۃ والسلام علی رسول الکریم و اہل بیتہ الطیبین الطاہرین، لا سیما بقیۃ اللہ فی الارضین، روحی و ارواح العالمین لتراب مقدمہ الفدا، ولعنۃ اللہ علی اعدائہم اجمعین. اما بعد، قال اللہ تعالی فی کتابہ الکریم، بسم اللہ الرحمن الرحیم، وجمع فاوعى، ان الانسان خلق هلوعا، اذا مسه الشر جزوعا، واذا مسه الخير منوعا. صدق اللہ العلی العظیم. عزیزان گرامی قدر، آج کا جو ہماری یہ تقریب ہے، میں سب سے پہلے تو ان تمام دوستان کو جنہوں نے اس سلسلے کو برگزار کیا اور ہمارے نوجوان نسل کے لیے ایک ایسی اپرچونیٹی کو فراہم کیا کہ جو ان کو ان کی زندگی میں استقلال فراہم کر سکتی ہے، اقتصادی یا اکنامک جو اسٹیبلٹی ہے وہ اوور آل انسان کی زندگی میں اسٹیبلٹی پیدا کرتی ہے. اور یہ ہمارے نوجوانوں کو ایک ایسا پلیٹ فارم فراہم کرنا، ماشاءاللہ اس لائبریری کی سطح سے بھی اور بہت سارے ایسے کام ہیں جو یہ انجام دے رہے ہیں، خدا ان سب کی توفیقات میں اضافہ کرے. اس تقریب میں بہرحال مجھے مدعو کیا گیا، تو جو عنوان ہم نے ڈیسائیڈ کیا وہ گلوبل اکنامک وار اینڈ اسلام کے عنوان سے. میں ایک چھوٹا سا مقدمہ آپ کی خدمت میں پہلے عرض کروں گا اور پھر اس کے بعد چند ایک گزارشات ہیں جو انشاءاللہ آپ کی خدمت میں عرض کروں گا. میں نے بھی ابتدائی کلام میں آپ کی خدمت میں سرنامہ کلام کے طور پر سورہ معارج کی 18, 19, 20 اور 21 چار آیات کی تلاوت کا شرف حاصل کیا. پروردگار کچھ افراد کے بارے میں اس سورہ مبارکہ میں اشارہ کر کے فرماتا ہے کہ انسانوں کی نیچر کی طرف اشارہ فرما رہا ہے کہ وجمع فاوعى، انسان کیا کرتا ہے، جمع کرتا ہے. اوعى وعاء سے ہے، برتن میں رکھنے سے مراد، یعنی جمع کرنا ایک تو کلیکشن ہے اور اس کے بعد ڈپوزیشن ہے، ڈپوزٹ کرتا ہے. ان الانسان خلق هلوعا، بتحقیق انسان کو اللہ تبارک و تعالیٰ نے لالچی، خلقت میں انسان کی لالچ پائی جاتی ہے اور یہ انسان کی طبیعت ہے کہ اذا مسہ الشر جزوعا، جس وقت انسان کے اوپر شر آتا ہے تو وہ جزا و فضا کرتا ہے، شور مچاتا ہے. لیکن جب اذا مسہ الخیر منوعا، اور جب انسان کے پاس خیر آتی ہے تو کیا کرتا ہے، اس خیر کا روکنے والا بن جاتا ہے، منوع، منع کرتا ہے، لوگوں تک پہنچنے نہیں دیتا. یہ ایک انسان کی تعریف کی اللہ تبارک و تعالیٰ. لیکن کیا انسان 100% ایسا ہی ہے؟ نہیں. فرمایا کہ الا المصلین، سارے انسان اس طرح کے ہو سکتے ہیں مگر کون نہیں ہے اس طرح کا، وہ لوگ کے جو نماز گزار ہیں. کون سے نماز گزار؟ الذین هم علی صلاتهم دائمون، وہ لوگ کے جو اپنے نمازوں پر دائم ہیں. میں چونکہ آیات کی تفسیر میں نہیں ہوں کہ میں اس موضوع کو کھولوں کہ اس میں مراد یہاں پر کیا ہے، یہ موضوع نہیں ہے، صرف اشارہ کروں. لیکن خاص بات کیا ہے، یہ لوگ جو مصلین ہیں، یہ لوگ جو اپنے نمازوں پر دائم قائم ہیں، ہمیشہ نماز ادا کرنے والے ہیں، ان کی خاص طور پہ جو خصوصیت ہے وہ کیا ہے، الذین فی اموالہم حق معلوم للسائل والمحروم، یہ وہ لوگ ہیں کہ جن کے اموال کے اندر ایک حق معلوم ہے، ایک نون حق ہے، ایک ڈیفائنڈ حق ہے، کس کے لیے، للسائل والمحروم، مانگنے والوں اور محرومین کے لیے. کون ہے یہ؟ اس کے بعد ان کی اور بہت ساری صفات قرآن نے بیان کی ہے، لیکن میرا فعل موضوع وہ نہیں. لہٰذا میں ایک مقدمہ بنا رہا ہوں، اس کے بعد ایک گفتگو ہے جو انشاءاللہ آپ کی خدمت میں پیش کروں گا، اور کوشش کروں گا کہ جلد از جلد اس موضوع پر آؤں کہ جو ہمارے اور آپ کے درمیان طے ہے انشاءاللہ، کہ جس پر ہم نے اپنی گفتگو آپ کی خدمت میں پیش کری. انسان کی اس فطرت جس کی طرف قرآن نے اشارہ کیا، اس کو ہم فلاسفیکلی حل کر سکتے ہیں، اور بڑا آسان سا حل ہے جس کو اکانومسٹ نے بھی تسلیم کیا ہوا ہے. اکنامکس کی وہ بنیادی ڈیفینیشن جو بہت ابتدائی سطح کی ڈیفینیشن سمجھی جاتی ہے، اور ایک کائنڈ آف یونیورسل ڈیفینیشن بھی کنسیڈر کی جاتی ہے جو سر لائن رابنس نے دی تھی، کہ اکنامکس ایک ایسا علم ہے جو کہ ڈیل کرتا ہے ایک انسان کی ان لمیٹڈ وانٹس اور لمیٹڈ ریسورسز کے درمیان. تو ہاؤ ٹو بیہیو، انسان کو جس کے پاس ان لمیٹڈ وانٹس ہیں اس کو کس طرح سے اپنے لمیٹڈ ریسورسز، اب یہ لمیٹڈ ریسورسز اور ان لمیٹڈ وانٹس کے درمیان میں انسان کا بہترین بیہیویئر کون سا ہونا چاہیے کہ وچ گیوز ہم دا بیسٹ لیول آف سیٹسفیکشن، ہائیسٹ لیول آف سیٹسفیکشن. اب لادانہ میں عرض کروں کہ یہ ہمارا چونکہ موضوع اس طرح کا نہیں ہے، لیکن میں چند ایک باتیں آپ کی طرف اشارہ کروں گا، تیزی سے آگے بڑھوں گا. اگر آپ اس ڈیفینیشن کو تھوڑا سا انالیٹیکل اپروچ کے ساتھ اسٹڈی کریں تو آپ کو اس کے اندر ایک پیراڈاکس ملے گا. پیراڈاکس کیا ہوتا ہے؟ پیراڈاکس ایک ایسی اسٹیٹمنٹ ہوتی ہے کہ جو اپنا ہی نقص کر رہی ہو، جو اپنے ہی آپ کو ڈینائی کر رہی ہو، ایک طرح کا حل نہ ہونے والا اسٹیٹمنٹ کیا کہلاتا ہے؟ پیراڈاکس. مثلاً اے بی پر ڈیپینڈ کرتا ہے اور بی اے پر ڈیپینڈ کرتا ہے، از اٹ پاسبل؟ نہیں پاسبل. پاسبل یہ پیراڈاکس ہے، نہیں ہو سکتا. اے بی پہ اگر ڈیپینڈ کرے گا تو بی کو انڈیپینڈنٹ ہونا چاہیے، اگر بی بھی اے پر ہی ڈیپینڈ کرے گا تو اٹس ناٹ پاسبل، یہ ممکن نہیں. اس کو پیراڈاکس کہتے ہیں سم ٹائمز. تو وہ اسٹیٹمنٹ کہ جو اس طرح کی کوئی چیز اپنے اندر لیے ہوئے ہو، اس کو پیراڈاکس کہتے ہیں. اس ڈیفینیشن میں جو سر لائن رابنس نے اکنامکس کی اور جو یونیورسل ڈیفینیشن کے طور پر پریزنٹ بھی کی جاتی ہے، پیراڈاکس کا پیراڈاکس ہے انلمیٹڈ وانٹس اینڈ لمیٹڈ ریسورسز کے درمیان. اگر کوئی بھی اب ہمارا جوان، کوئی بھی ایسا شخص جس نے ابتدائی میتھمیٹکس پڑھی بھی ہو، اس کو یہ بات اچھی طرح سے پتا ہوگا کہ انلمیٹڈ وانٹس کے سامنے، انلمیٹ کے سامنے، انفینیٹی کے سامنے آپ کوئی بھی نمبر لے آؤ، اٹ از اکول ٹو زیرو. اینی تھنگ ڈیوائڈیڈ بائی انفینیٹی از اکول ٹو زیرو. کیوں؟ انفینیٹی کے سامنے وہ اپنے وجود کو جو لمیٹڈ ہے، جتنا بڑا مرضی نمبر آپ لے، جتنا بڑا مرضی نمبر، اگر آپ کے پاس دوسرے اینڈ پر انفینیٹی ہے تو اٹ وڈ آلویز اکول ٹو میتھمیٹکس. آپ کو میں پڑھا نہیں رہا ہوں، آپ سے صرف تائید دے رہا ہوں. پروفیسر آصف صاحب ہمارے پاس ریاضی کے پروفیسر ہیں، تو آپ کی خدمت میں جسارت نہیں ہے، آپ صرف تائید کریں گے. فزکس ہے نزدیک بہن بھائی. اب یہ جو مرحلہ یہ کیا ہے، آپ خود غور کیجئے گا. اگر انسان کے پاس انلمیٹڈ وانٹس ہیں تو کیا لمیٹڈ ریسورسز اس کو سیٹسفائی کر سکتے ہیں؟ نیور. دا سیٹسفیکشن لیول ول آلویز ریمین آن زیرو. اب جب سیٹسفیکشن زیرو پہ رہے گی تو نتیجہ کیا نکلتا ہے؟ وین ہیومن بینگز آر ناٹ سیٹسفائڈ دے بیکم کیا ہو جاتے ہیں؟ دے آر بیکم مور ڈینجرس دین بیسٹ. پھر درندے اتنے خطرناک نہیں ہوتے جتنا انسیٹسفائڈ ہیومنز ہوتے. لہٰذا سیٹسفیکشن از ویری امپورٹنٹ. اب یہ اس موضوع کو ہم اور بھی جگہ پہ کھول سکتے ہیں، سوشیولوجیکل پوائنٹ آف ویو سے، سائیکولوجیکل پوائنٹ آف ویو سے سیٹسفیکشن کا جو کانسیپٹ ہمارے پاس موجود ہے، اور جتنی بھی ہمارے پاس سوڈو سیٹسفیکشنز ہیں، یہ ان کا نتیجہ کیا نکلتا ہے؟ یہ فار دا ٹائم بینگ آپ کو تھوڑا سا ریلیکس کر دیں گے، بٹ وہ جو آپ کی نیچر کے اندر ایک چیز موجود ہے اس کو سیٹسفائی نہیں کر سکتے. وہ انلمیٹڈ وانٹس، وہ جو ایک انلمیٹ کی ارج آپ کے اندر ہے، اٹ کین نیور بی سیٹسفائیڈ ود اینی نمبر آف لمیٹڈ تھنگز، کبھی بھی نہیں ہو سکتا. یاد آپ نے تھوڑا سا یہاں پہ اسلامی باتیں میں رکھا، لیکن پیراڈاکس کیسے سالو ہوگا؟ اگر آپ کے پاس انلمیٹڈ وانٹس ہیں تو اس انلمیٹڈ وانٹس کو کون فلفل کر سکتا ہے؟ ایک انلمیٹڈ ہی کر سکتا ہے، نو ادر سولوشن. دا اونلی انلمیٹڈ ان دس کائنات از اللہ تبارک و تعالیٰ. اونلی ذات ہے. کون ہے؟ اللہ تبارک واحد ذات ہے جو انلمیٹڈ ہے، لا محدود ذات پروردگار کی ہے. لہذا اب اپنی اس ایکویشن کو آپ دوبارہ ریوائز کریں تو پھر کیا ہوگا؟ اگر اف یو ہیو انلمیٹڈ وانٹس، دا اونلی تھنگ وچ کین میک یو سیٹسفائیڈ وہ سخت ہوگا جب آپ کے اس دل کا مطلوب اللہ تبارک و تعالیٰ کی ذات ہوگی، وہ انلمیٹڈ ذات. ایک انلمیٹڈ ذات ہی ہوگی جو کہ آپ کی اس انلمیٹڈ وانٹس کو فلفل کر سکتی ہے اور سیٹسفائی. لہذا قرآن نے کیا کہا؟ اللہ بذکر اللہ ہی تطمئن القلوب. صاحب آپ کو مدد آیا کہ کس طرح سے قرآن کی آیات اپنے معنی پیش کرتی ہیں؟ وی جسٹ ہیو ٹو پونڈر آن اٹ. ہمیں اس پہ غور کرنے کی ضرورت ہے، فکر کرنے کی ضرورت ہے. لہذا غور کیجیے گا، یہ انلمیٹڈ وانٹس وچ از پروون فیکٹ ہے، یعنی اس کو ہم اکانومسٹ سے باہر نکل کے فلاسفرز میں چلے جائیں، سائیکولوجسٹ سے جا کر معلوم کر لیں، اینی بڈی ہو از ڈیلنگ ود دی ہیومنز، ہیومن سائنٹسٹ جتنے بھی ہیں، ان کے نزدیک انسان کی جو انلمیٹڈ وانٹس ہیں اٹس اے پروون فیکٹ. اب انلمیٹڈ وانٹس اگر آپ کے پاس ہیں، ناؤ دا کوسچن از کہ پھر آپ کے اندر، یہ جو قرآن کہہ رہا ہے خلق الانسان غلوا، انسان لالچی، یہ خلقت کا مسئلہ نہیں ہے، یہ اس پوائنٹ کی طرف اشارہ کیا جا رہا ہے کہ اگر آپ کے پاس انلمیٹڈ وانٹس ہیں تو اب انلمیٹڈ وانٹس والا کیا کرے گا؟ فجمع واوعى، وہ کیا کرے گا؟ وہ جمع کرے گا، وہ ڈپازٹ کرنا چاہے گا. کیوں؟ اس لیے کہ یہ وہ برتن ہے جو ہمیشہ خالی رکھتا ہے، اور جب یہ برتن خالی رکھتا ہے تو وہ کیا کرتا ہے؟ جمع کرتا ہے. پھر اس کے اندر یہ ہرس پیدا ہوتی ہے، یہ لالچ پیدا ہوتی ہے کہ میں اپنے علاوہ کسی کو نہ دوں. اس کیفیت کا نام ہولو ہے، یہ وہ کیفیت ہے جس کو کہا جاتا ہے کیا؟ کمزرف ہونا. یہ کمزرفی اس طرف سے ہے، یعنی مسئلہ کیا ہے کہ جب مجھے اپنا ظرف ہمیشہ خالی نظر آئے گا تو میں کسی اور کو دینے کے لیے تیار نہیں ہوں. اب اس کیفیت کا نتیجہ پھر کیا ہے؟ اذا مسہ الشر، جب اس کو تکلیف پہنچے گی تو شور مچائے گا، بیکاز ہی از ناٹ نیور نیور کبھی بھی سیٹسفائیڈ نہیں. یہ سیٹسفیکشن بڑی عجیب غریب چیز ہے. اف یو آر سیٹسفائیڈ، اگر آپ کے اندر سیٹسفیکشن لیول پایا جاتا ہے کبھی بھی، تو آپ کے اندر صبر پیدا ہوگا. جب آپ کے اندر صبر پیدا ہوگا تو یو ہیو دا کیریج ٹو فائٹ وتھ اینی کائنڈ آف اٹراسٹیز، آپ ہر چیز سے لڑنے کے لیے تیار ہو سکتے ہو اگر آپ کے اندر صبر ہے. صبر کہاں سے آئے گا؟ سیٹسفیکشن کیسے آئے گی؟ اللہ بذکر اللہ ہے. اب جب نہیں ہوگا تو کیا ہوگا؟ اذا مسہ الخیر، ایسے آدمی کو اگر آپ خیر دے دو گے تو کیا کرے گا؟ وہ کسی اور کے لیے نہیں چاہے گا. بس یہ ایک ہیومن نیچر ہے جس کو قرآن نے ڈیفائن کیا. اب ان لوگوں سے اللہ تعالیٰ جدا کس کو کرے؟ الا المسلین، نماز گزار. اب دیکھیں قرآن کی آیات کو لازم ہم ایک فریز میں مانا نہیں کر سکتے. یہ جو نماز گزار ہیں یہ والے نماز گزار نہیں ہے. کون سے والے؟ جو سورہ کس میں ہے، کون سی سورہ جس میں مسلم کو کیا کہا ہے؟ ہاں بیل اللیل مسلم، ایک مسلم وہ بھی ہے. سو کیپ ان مائنڈ کہ ہر مسلم نہیں ہے مراد، فویل اللیل مسلم. پھر ان کی ڈیفائن کیا اللہ تعالیٰ نے کہ یہ کیسے نماز گزار ہے. میں بار اس ڈیٹیل میں نہیں جانا چاہتا، ابھی میرا موضوع نہیں ہے. ہیومن نیچر ہے، اس ہیومن نیچر کے مقابلے پہ وہ کیا چیز ہے کہ جو آپ کو کیسا بنا دے گی؟ وہ لوگ کہ جو اپنی نمازوں پر دائم ہیں، ایک اچھا نماز گزار. بیسیکلی یہاں پہ نماز گزار سے مراد کون ہے؟ جس کا قلب اپنے اندر اللہ رکھتا ہے، جو اپنے آپ کو اللہ تبارک و تعالیٰ کے ذریعے سے سیٹسفائی کرتا ہے. اب یہ کیسا ہو جاتا ہے؟ یہ اس کے مقابلے پر ایسا ہو جاتا ہے کہ فی اموالہم حق و معلوم للسائل والمحروم. بس اس ہیومن نیچر کے مقابلے پر کہ اگر یہ کنٹرول نہ، یعنی اس کیفیت سے جو آپ کو باہر کو نکالنے والا ہے وہ کیا ہے؟ خدا کی ذات ہے، وہ شریعت ہے، وہ دین ہے کہ جو آپ کو نکالے گا. اور کیسا بنا دے گا؟ کہ آپ کے اپنے مال میں سے. یہ ہم پھر سے عرض کروں کیونکہ نکات ایسے ہیں جن کو تھوڑا سا کھول کر بیان کرنے کی ضرورت ہوتی ہے، لیکن ہمارے پاس آتا تھا آج اتنا وقت نہیں ہے. اموالہم، اموالہم سے مراد کیا؟ ان کا اپنا مال. لہذا علماء نے یہاں پہ اشارہ کر کے فرمایا اموالہم سے مراد یہاں پر زکات، خمس، صدقات نہیں ہے. وہ چیز کہ جو زکات بن جاتی ہے وہ آپ کا مال نہیں ہے، وہ چیز جو خمس بن جاتی ہے وہ آپ کا مال نہیں ہے. لہٰذا بھی اپنی جگہ ایک بحث ہے کہ لوگ خمس نکال کر بڑا وہ سمجھ رہے ہوتے ہیں کہ ہم نے پتہ نہیں کیا کیا. بابا یہ آپ کا ہے نہیں. خمس نہ دینے والے کی مثال کیسی ہے؟ مثلاً آپ کسی بندے کو دیکھیں کہ وہ کسی فقیر کے کشکول میں سے پیسے نکال کر بھاگ جائے، کیسا لگے گا آپ کو بندہ؟ ہاں برا لگے گا نا، ایسا آدمی برا لگے گا. وہ جو خمس نہیں نکال رہا وہ بالکل ایگزیکٹلی ایسے، صرف فرق یہ ہے کہ یہ کشکول میں سے فزیکلی نکال کر بھاگ رہا ہے وہ ہے کہ اس کے کشکول کو جانے نہیں دے رہا، اصل پہنچنے نہیں دے رہا. آپ کا مال نہیں، زکات جو جس چیز پر آ گئی وہ آپ کا مال نہیں ہے، خمس جس چیز پر لگ گیا وہ آپ کا اپنا مال نہیں ہے. اب مال ہم سے کیا مانا ہے کہ یہ سب کچھ نکال چکے ہیں، اب پیورلی جس مال کو آپ اپنا سمجھ رہے ہیں اس کے اندر بھی لسائل المحروم، سوسائٹی کے غریب کمزور افراد کے لیے ان کا حق اس کے مال کے اندر موجود ہے. لہذا غور کیجیے گا، پروردگار عالم نے انسان کو خلق ایسا کیا ہے، لا یستوون. اگر آپ قرآن کی زبان کو کبھی سمجھنے کی کوشش کریں گے تو قرآن نے لوگوں کو کہیں پر بھی برابر خلق نہیں کیا. اینڈ اٹ واز ناٹ مینٹ، انسان برابر ہیں. اچھا یہ کیا خدا نے لوگوں کے ساتھ زیادتی کی؟ نہیں، خدا نے زیادتی نہیں، لیکن ہمارے اندر کیپیسٹی ہے کہ ہم جیک آف آل ٹریڈ بن جائیں. ایون جیک آف آل ٹریڈ ماسٹر بن تو الگ ہے، ہم جیک آف آل ٹریڈ بھی نہیں بن سکتے. آپ سارے کام خود کر سکتے ہیں؟ نہیں کر سکتے. ایٹ دی اینڈ کہیں نہ کہیں آپ کو کسی نہ کسی کی ضرورت ہے. انسان اپنی خلقت کے اندر محتاج ہے، ہم محتاج، احتیاج رکھنے والے، ضرورت رکھنے والے ہیں مطلقاً، یعنی ہم نہیں بھاگ سکتے کہیں نہ کہیں. ہمیں مثلاً اگر آپ کو ایٹ دی اینڈ مثلاً بال کٹوانے کے لیے بھی آپ کو کہیں نہ کہیں کسی کی ضرورت پڑ جائے. بس انسان کیا ہے؟ محتاج ہے. کہیں نہ کہیں کسی نہ کسی اینڈ پر جا کر انسان کسی دوسرے کا محتاج ہوتا ہے. اللہ تبارک و تعالیٰ نے انسانوں کو اس ڈیزائن کے ساتھ خلق کیا ہے کہ فار ایوری تھنگ اللہ تعالیٰ نے کچھ لوگوں کو خلق کیا ہے، اور ہر چیز کی کسی نہ کسی کو صلاحیت دے کر. کیوں؟ اس لیے کہ ہمارے اندر ساری صلاحیتیں نہیں آ سکتی. لہذا انصاف کا تقاضا کیا ہے؟ انصاف کا تقاضا یہ ہے کہ انسانوں کو اس طریقے سے خلق کیا جائے کہ ہر ایک کے اندر کچھ خاص کوالٹیز ہوں، اور پھر یہ کوالٹیز آپس میں ایک دوسرے کے ساتھ، جس کو آج آپ نے ترقی کرنے کے بعد نام کیا دیا ہے، اکنامکس میں کیا کہتے ہیں اس کو، ٹریڈ کے اندر بزنس پڑھا ہوا ہے. کس یہاں پہ ہیں بزنس پڑھے ہوئے لوگ جنہوں نے بزنس پڑھا ہوا؟ انٹرنیشنل ٹریڈ میں ایک لفظ استعمال کیا جاتا ہے، وہ کیا کہا جاتا ہے؟ اسپیشلائزیشن. یہ لفظ سنا ہوگا. اسپیشلائزیشن بیسیکلی کیا ہے؟ آپ نے، اب یہ تو میں ایک انسان کی بات کر رہا ہوں، آپ نے ایون ملکوں کی سطح کے اوپر، اکانومیز کی سطح کے اوپر، میسو گرینڈ لیول پر آپ نے جا کر، سیگریگیٹ لیول پہ جا کر آپ نے یہ بات سمجھ لی کہ ہاں کوئی بھی ملک تمام ڈائمینشن میں اسپیشلائزیشن حاصل نہیں کر سکتا. لہذا اب آپ نے کیا سوچا پھر اس کے بعد کہ ٹریڈ آپ نے کیا کرنی ہے؟ آپ جس چیز میں اسپیشلائز ہو سکتے ہیں اس فیلڈ کو مضبوط کریں، دوسرے کو دوسری فیلڈ میں مضبوط ہونے جائیں، دین ٹریڈ. یہ بیسٹ ٹریڈ ہے، بجائے اس کے کہ ہم سارا کچھ خود کرنے کی کوشش کریں. اس میں کیا ہوگا؟ وی ڈونٹ ہیو دی کیپیسٹی، ہمارے پاس وہ کیپیسٹی نہیں ہے. لہذا اگر ہم یہ والی راہ چلنے کی کوشش کریں گے کہ ہمارے پاس ساری چیزیں بیسٹ آ جائے، اٹ از ناٹ پاسبل. نتیجہ کیا نکلے گا؟ کہ ہم بہت ساری چیزوں میں پیچھے رہ جائیں. لہذا اٹ از بیٹر کہ آپ اپنے جو ریسورسز ہیں، اپنی جو کیپبلٹیز ہیں، ان کو کسی ایک ایسی ڈائریکشن میں لگائیں کہ جو آپ کی اپنی اسپیشلائز فیلڈ ہو، اس کو بیسٹ بنائیں، اور پھر جو دوسری فیلڈ کے اسپیشلائز ہیں اس سے ٹرین کریں. اب اس کا فائدہ کیا ہوگا؟ یو آر گیونگ دا بیسٹ اینڈ یو آر ٹیکنگ دا بیسٹ. انسانوں کے درمیان بھی اللہ تبارک و تعالیٰ یہی چاہتا ہے، اس نے لوگوں کو مختلف صلاحیتوں کے ساتھ پیدا کیا. کیوں؟ تاکہ ہر انسان اپنی صلاحیتوں پر کام کرے اور دم ایک مرحلے میں پہنچ کے کیا کرے؟ ان صلاحیتوں کو آپس میں ایکسچینج کرے. تو نتیجہ کیا نکلے گا؟ یو ول گیٹ دا بیسٹ. بس اللہ تبارک و تعالیٰ نے انسانوں پہ سے دباتی ہے، ظلم نہیں ہے. ایون اگر آپ اس کو ڈیٹیل میں جا کر بحث کریں گے تب آپ کو خود بخود سمجھ میں آ جائے گا کہ کیوں اللہ تبارک و تعالیٰ نے بعض لوگوں کو امیر پیدا کیا اور بعض لوگوں کو امارت، غربت، یہ سب کو معیار نہیں ہے. بہت امیر بنا دوں میں آپ کو اور آپ سے آپ کی عقل لے لوں، کتنے لوگوں کو چاہیے؟ بہت آپ کو امیر بنا دوں آپ سے آپ کی ہوشیاری لے لوں، کتنے لوگوں کو چاہیے؟ یہ بالکل ویسے ہی میں کہوں آپ کو بہت امیر بنا دیتا ہوں لیکن آپ کے دونوں گردے لے لیتا ہوں، یہ جلدی سمجھ میں آ جائے گا. کوئی نہیں دے گا. کیوں؟ بچہ معلوم ہے ایگزیکٹلی یہ ہے. لہذا غربت، امارت، یہ اصل معیار نہیں ہے. معیار وہ کوالٹی ہے جو آپ کے اپنے اندر موجود ہو. اب یہ جو لیکن ایک ہمارے اور آپ کے سب لا یستوون کیوں کہا اللہ تعالیٰ نے؟ کیونکہ آپ ان کو اس نظر سے برابر نہیں سمجھ سکتے. سارے لوگ عالم نہیں ہیں، सारे लोग अच्छे आर्टिस्ट नहीं है, सारे लोग अच्छे हुनरमंद और बहुत सारे डेफिनेशन के हिसाब से नहीं। लिहाजा वो आदमी जिसका हुनर है, आप देखेंगे जो मसलन फर्स्ट फ्लोर पेंटर्स होते हैं, आप देखें उनके हाथ क्या कर रहे होते हैं, वो जो पोर्ट्री बना रहे होते हैं, कभी आप देखें ऐसा लगता है उनके हाथों के अंदर जादू है। मैं बहुत सारी ऐसी चीजें देखता हूं और उनमें से कोई भी चीजें हैं, मेरा जादू बोलने में है, मैं बोल अच्छा सकता हूं। आई एम नॉट अ गुड राइटर, आई एम नॉट अ गुड पोएट, मेरे अंदर बहुत सारी ऐसी सलाहियतें जो नहीं है। नाउ व्हाट टू डू, जो मेरे अंदर बेस्ट है उसको मैं बेस्ट जगह तक पहुंचाऊं एंड देन एक्सचेंज इट विद माय पीपल। ये सिलसिला है जिसको, ये इक्विटी है जिसको खुदा मेंटेन करना चाहता है। और इस इक्विटी को मेंटेन करने के लिए अल्लाह तबारक व तआला ने रिलीजन, दीन का बुनियादी तौर पर काम किया है। अब इस दौरान जब उसने एक हमारे और आपके सामने अलग जाहिर एक ऐसी अनइवन सी कैफियत पैदा की, देखें इसी वजह से अल्लाह तबारक व तआला गौर किया करें इस चीजों में। बहुत सारे आप कबूतर देखेंगे ना तो आपको फील होगा कि ये तो सारे जैसे, बहुत सारे बकरे आप देखेंगे तो आपको लगेगा ये तो सारे जैसे, यानी क्या ही इज, बहुत सारी मछलियां आप देखेंगे यू कैन नॉट डिफ्रेंशिएट मछलियों के दरमियान में नहीं कर सकेंगे। ये अल्लाह ताला ने क्यों किया है वो बताना चाहता है कि मैं तुम्हें बनाना चाहता हूं, मैं सबको जैसा बना देता हूं, नहीं बनाया उसे। जमीन को उसने ऐसा नहीं बनाया, किसी जगह को सहरा बनाया, किसी चीज को पहाड़ बनाया, कहीं मिनरल्स ज्यादा दिए, कहीं सब्जा ज्यादा दिया, कहीं पानी बहुत है, कहीं बिल्कुल पानी नहीं। अब इस अनइवन जमीन, अब आप सोचे मैं आपसे कहूं किसी इंसान से हाँ दुनिया में अगर सहरा ना हो अच्छा है ना, आपका इकोलॉजिकल सिस्टम तबाह हो जाएगा, आपकी दुनिया में से आप दरख्त निकाल लें सब तबाह हो जाए, पानी निकाल लें, एनीथिंग कोई भी चीज, पहाड़ निकाल लें नहीं निकाल सकते, कुछ भी नहीं निकाल सकते आप दुनिया का जो सिस्टम आप। लेकिन जब ये सब कुछ इंपॉर्टेंट है, कहा जब पहाड़ होंगे तो आपके पास मिनरल्स आएंगे, दरिया होंगे तो आपके पास मछलियां आएंगी, मैदान होंगे तो आपके पास गुड एग्रीकल्चर आएगा, हर चीज अपने हिसाब से, मतलब पहाड़ नहीं हो तो बहुत सारी जड़ी बूटियां होंगी नहीं, बहुत सारे जानवर नहीं होंगे। इन सबको अगर हासिल करना है तो एक इनइक्विटी पैदा हो गया, नहीं पहाड़ मैदान जैसे नहीं हो सकते, सहरा गुलिस्तान जैसे नहीं हो सकते। लेकिन अब क्या है, हर एक इंपॉर्टेंस के हिसाब से हमने करना क्या है, इनको आपस में सिंक्रोनाइज करना है, इनके अंदर एक इक्विटी ईजाद करनी। अब होता क्या है कि इस सारी फिजा के अंदर एक ग्रुप ऑफ पीपल होता है कि जो थोड़ा सा जरा होशियार होता है, चालाक होता है, मक्कार होता है, उसके पास कुछ अल्लाह तबारक व तआला ने चीजें दी होती है, वो क्या करता है, वो मैनिपुलेट करना शुरू करता है। मैनिपुलेटर्स तूले तारीख में अगर आप मैनिपुलेटर्स को उठाएंगे तो दुनिया में सबसे ज्यादा मैनिपुलेशन उस तबके ने की है जिसको आज के दौर में हम कैपिटलिस्ट के नाम से जानते हैं। अच्छा, कैपिटलिस्ट क्यों मैनिपुलेटर होता है, अब ये बात मुझे दरखास्त आपको डिटेल में डिस्कस करने की जरूरत नहीं है, क्योंकि जिसके हाथ में पैसा आता है उसके हाथ में एक नौ की ताकत ऑटोमेटिकली आ जाती है। मेरे ख्याल से इस जंग को जो मौजूद है उसको ये समझाने की जरूरत नहीं है कि इकोनॉमिक पावर क्या होती है, पैसे की कुदरत क्या होती है। अब ये जिसके हाथ में दिया गया है अगर ये तरबियत याफ्ता नहीं होगा, अगर ये मुसल्लीन में से नहीं होगा तो क्या करेगा, क्या करेगा, जमा करेगा, किसी को जाने नहीं देगा, इसको तकलीफ मिलेगी, बहुत शोर मचाए, खैर मिलेगी किसी तक पहुंचने नहीं देगा, ये मैनिपुलेटर्स हैं। अब मजेदार बात आपको बताता हूं कि अगर आप कुरान से, मैं ज्यादा डिटेल तारीख में नहीं जाना चाहता, मैं कुरान से एक बड़ी इजमाली सी तारीख आपकी खिदमत में अर्ज करूंगा। सूरह मुबारक आराफ में अल्लाह तबारक व तआला ने हर कुछ आयतों के बाद एक सीक्वेंस वाइज अंबिया का तज़किरा किया, लिहाजा मसलन परवरदिगार सबसे पहले 59 आयत में हजरत नूह का जिक्र करते हैं, लगद अरसलना नूहन इला कौमिही, हजरत नूह को भेजा, हजरत नूह के सामने क्या हुआ, قال الملأ من قومه إنا لنراك في ضلال مبين, उनके सामने मैं मला को डिफाइन करूंगा, सिर्फ अभी आयात की तरतीब बता रहा हूं, लफ्ज मला को थोड़ा सा ज़हन में रखिएगा, इसको मैंने आपके सामने डिफाइन करना है, ये फिर मेरे मौजू की सबसे अहम गुफ्तगू का हिस्सा है। हजरत नूह के मुकाबले पर मला जो थे वो क्या कह रहे थे, इन्ना लनराक फी ज़लाल मुबीन, ए नूह हम तुम्हें खुली हुई गुमराही में देखे, तुम भटके हुए, کون کہہ رہا ہے؟ ملا. سکسٹی فائیو آیت، وَإِلَىٰ عَادٍ أَخَاهُمْ هُودًا، عاد کے پاس ہم لوگوں نے کہ بھائی کس کو بھیجا؟ ہود. انہوں نے بھی اللہ کا موقع پہنچا. میں پوری آیات نہیں پڑھوں، صرف آپ کو بتانا چاہ رہا ہوں کہ جناب ہود کے سامنے کون آیا سامنے؟ قال الملأ الذين كفروا من قومه، آپ کی قوم میں سے وہ کافر ملا، کفران کے جھٹلانے والے ملا، انہوں نے آگے کیا کہا؟ انا لا نراك في صفاهة وانا لنظنك من الكاذبين. اے ہود، ہم تمہیں صفی، صفی کہتے ہیں اسٹوپڈ، ہم تمہیں بہت اسٹوپڈ سا پاتے ہیں اور ہم خیال کرتے ہیں کہ تم کیا ہو؟ تم جھوٹوں میں سے. کون کہہ رہے ہیں؟ 73، وَإِلَىٰ ثَمُودَ أَخَاهُمْ صَالِحًا، قوم ثمود کے بعد ہم نے ان کے بھائی کس کو بھیجا؟ صالح کو بھیجا. انہوں نے کیا کہا؟ قَالَ الْمَلَأُ الَّذِينَ اسْتَكْبَرُوا مِنْ قَوْمِهِ، ان کی جو قوم کے وہ لوگ تھے ملا جنہوں نے کیا کیا؟ استکبار، بڑائی اپنی جس کو تھی وہ حاصل کر رہے تھے. انہوں نے کیا کہا؟ قال الذين استكبروا، انہوں نے کہا ان بالذي امنتم به كافرون، جس کے اوپر تم ایمان لائے ہو ہم اس کا کیا کرتے ہیں؟ انکار کرتے ہیں. 85، والى مدين اخاهم شعيبا، اور ہم نے مدین کے لوگوں کے پاس کس کو بھیجا؟ جناب شعیب کو. جب جناب شعیب آئے تو ان کو کیا کہا گیا؟ وقال الملأ الذين استكبروا من قومه لنخرجنك يا شعيب والذين آمنوا معك من قريتنا، اے شعیب ہم تمہیں اور تمہارے ماننے والوں کو اپنی بستی سے بھاگے. 90، اس کے بعد کیا کہا؟ وقال الملأ الذين كفروا من قومه، انہی کے قوم کے ملا جنہوں نے کفران کیا، لئن اتبعتم شعيبا انکم اذن خاسرون، اگر تم لوگوں نے شعیب کی پیروی کی تو کیا ہوگا؟ تم بہت نقصان اٹھانے والے ہو. 103، ثم بعثنا من بعدهم موسى بآياتنا، ہم نے موسیٰ کو بھیجا اپنی آیات کے ساتھ، تو کیا ہوا؟ کس کے بعد بھیجا؟ الى فرعون وملئه، فرعون اور اس کے ملا کے پاس، تو کیا ہوا؟ وقال الملأ من قوم فرعون اتذر موسى وقومه قومه ليفسدوا في الارض ويذرك والهتك، کہا کہ تم اگر موسیٰ کو چھوڑ دو گے تو کیا کرے گا؟ زمین میں فساد کرے گا. نوح، ہود، صالح، شعیب، موسیٰ، مسلسل ایک کیٹیگرائز اللہ تعالیٰ نے کیا، مسلسل انبیاء کا ذکر کیا، ہر ایک کے مقابلے میں کس کا نام لیا؟ ملا. میں ابھی ملا کی ڈیفینیشن میں نہیں جاؤں گا، نہیں آپ کو زیادہ تفصیل سے بیان کروں گا کہ ملا کون ہے، لیکن ملا کون ہے؟ آسان معنوں میں اپنے زمانے کے کیپٹلسٹ. اب کیوں کہتے ہیں ان کو؟ اس کی ڈیفینیشن انشاءاللہ کبھی اور فرصت رہی تو عرض کروں گا. ہر زمانے کا کیپٹلسٹ کیوں؟ یعنی آسان زبان میں بات کیا ہو رہی ہے کہ جو بھی نبی ہے اس کے مقابلے پہ اس کے زمانے کا کیپٹلسٹ کھڑا ہوا کیوں؟ اور پھر وہ اس کو کہہ رہا ہے کہ یہ تو اسٹوپڈ سے لوگ ہیں، یہ تو گمراہ ہیں، یہ تو زمین میں فساد پھیلائیں گے، یہ تو نقصان اٹھانے والے ہیں. سناؤ، تھوڑا سا انڈرسٹینڈ کریں کہ ہمیشہ دین کی قوت کے مقابلے پر جو قوت آئی ہے وہ اپنے زمانے کا. وہ کہتے ہیں اسٹوپڈ سے لوگ ہیں، یہ بھٹکے میں نقصان اٹھانے والے ہیں، گمراہ ہیں، ہم انہیں نکال دیں گے. کیوں؟ پرابلم کیا ہے؟ پرابلم یہ ہے کہ دین جس ایکویٹی کی بات کرتی ہے وہ کیپٹلسٹ کو سمجھ میں نہیں آتی. جو اپنا برتن بھرنے کی فکر میں لگا ہوا ہے، جو دوسروں کو نہیں دینا چاہتا، جو مینیپولیٹ کرنا چاہتا ہے، جو خیر کو دوسروں تک نہیں پہنچنے دینا چاہتا، بڑا آسان سا مسئلہ ہے، اس کے مقابلے پہ دین کیا کہہ رہا ہے؟ فی اموالہم حق معلوم للسائلین و محروم. دین کہہ رہا ہے کہ اس کے مقابلے پر اگر تمہارے پاس نعمت آئی ہے، تمہارے پاس مال آئی ہے، تمہیں کیا کرنا ہوگا؟ اس میں سے نکال کر ان کو دینا ہوگا، وچار ضعیف. لہذا اب ہر دور میں یہ سلسلہ رہا. اب آپ میں مجھ سے مت پوچھئے گا، جائیں نیٹ پہ تھوڑا سا سرچ کیجئے گا، وٹ وار دا کازز آف ورلڈ وار فرسٹ، فرسٹ ورلڈ وار کے کازز کیا تھے؟ اکنامکس. سیکنڈ ورلڈ وار کے کیا تھے؟ اکنامکس. افغان انٹروینشن کے کیا تھے؟ हाँ सीरियन इन्वेजन के क्या थे, जहां मरते चले गए द कॉजेस वर इकोनॉमिक। ये मैं आपको लेटेस्ट इसी की बात, उससे आप पीछे चले जाए आपको सब हर जगह पे द रीजन वॉज इकोनॉमिक्स। इस इकोनॉमिक्स के पीछे कौन ब्रेन्स हैं जो किसको कर रहे हैं, कैपिटलिस्ट क्या करना चाहते हैं, मैनिपुलेट करना चाहते हैं। क्यों करना चाहते हैं, वजह मैंने आपको बताया। लिहाजा क्या होता है, अब मरहला बड़ी बड़ी जंगों का गुजर गया और बड़ी बड़ी जंगों में उन्होंने देखा कि यार ये तो नुकसान हम तक भी पहुंचता है, तो उन्होंने फेज ऑफ वॉर तब्दील की। जिस्म की गुलामी के मुकाबले पर जहनी गुलामी और बदन की गुलामियों के मुकाबले पर इख्तसादी गुलामी, टूल्स ऑफ वॉर को तब्दील किया गया। एंड द डेडलीस्ट टूल ऑफ मॉडर्न वर्ल्ड आर मॉनेटरी सिस्टम एंड द बैंकिंग सिस्टम। ये इस वक्त कैपिटलिज्म के डेडलीस्ट टूल्स हैं जो कि आपको सिर्फ तबाह करने के लिए बनाए। द मॉनेटरी सिस्टम डिजाइन, कितना मजा आता है ना कि वह हमसे आकर कहते हैं कि जी आपका 800 रुपया फ्री एक्सचेंज डॉलर हमारा जमा रहेगा, आपका पैसा ऊपर नीचे जाएगा। फिर वो क्या करते हैं, वो आकर हमें और आपको पैसे देकर हमारे और आपके साथ बातचीत करते हैं, कुछ दिनों के बाद हमारे पैसे को गिरा देते हैं। गिरे हुए पैसे से क्या होता है, वो आकर हमें निजात दिलाने के लिए डॉलर में कर्जा दे देते हैं। फिर क्या होता है, पैसे को जब हम कर्जा वापस करने जाते हैं वो हमारे पैसे को और गिरा देते हैं। फिर क्या होता है, एक विशेष सर्कल ईजाद होना शुरू होता है, हम और हर दफा ज्यादा इंडेटेड होते चले जाते हैं। अच्छा तुम्हारे पास देने के लिए पैसे नहीं है, सोना दे दो हमें। अब आप कभी जाएं और नेट पर जाकर देखें तो आपको पता लगेगा कि दुनिया का भर का सोना कहां से निकल कर कहां जमा हो रहा है। कितना अजीब सा मरहला है कि किस कदर बेवकूफ बनाया गया इंसानों को कि उनसे मसलन सोना, अब इंशाल्लाह कभी मौका रहा तो मैं बताऊंगा कि परवरदिगार कुरान में माल को इंसानों की स्ट्रेंथ के तौर पर बयान करता है और हत्ता मना करता है कि इस माल को, हत्ता स्टूपिड पीपल, ये सफी का जो लफ्ज वहां पर इस्तेमाल किया कुरान में, कि स्टूपिड पीपल्स को मत दो, बेवकूफों को मत दो, इसलिए कि तुम्हारी स्ट्रेंथ है। मैं बेवकूफ लोगों को ना दूं लेकिन अपने दुश्मन को अपनी सारी स्ट्रेंथ दे दूं, ये समझ में आता है नहीं आता। कितने आराम से हमें बेवकूफ बनाया गया, हमारे हाथों में कागज पकड़ा कर हमारे सोने की शर्फियां होने गए, खेलते रहे आप इसके आपस से जिस वक्त चाहे। अभी आज रात अगर अनाउंस हो जाए कि पाकिस्तानी रुपीस खत्म तो क्या होगा, अब इससे आगे वो आपको चाह रहे हैं लेके जा रहे हैं डिजिटल वर्ल्ड में। मैं एक बहुत वाजे सी बात बता दूं कि डिजिटल करेंसी, हालांकि बहुत दिनों से आप क्रिप्टो वगैरह के बारे में सुन रहे होंगे, हमारे बाल बच्चे पूछते भी हैं कि जो उलमा अपनी नजर नहीं दे रहे, उलमा के लिए फतवा देना इतना आसान नहीं है। मेक इट वेरी क्लियर कि जब कोई मुश्तहिद कोई फतवा दे रहा होता है उस फतवे का सारा बार उसके कंधों पर होता है, यानी कि अगर उससे कोई गलती हो गई तो जितने लोगों ने गलत अमल किया होगा उन सब का बार उसके गर्दन पर होगा। लिहाजा मुश्तहिद के लिए फतवा देना आसान नहीं है, तो वो बहुत केयरफुल होता है इस मामलात में और वो फौरी तौर पर फतवे नहीं देता, उसे यकीन की मंजिल पर पहुंचना होता है कोई बात कहने से पहले। पर हाँ या ना करना मेरे और आपके लिए बहुत आसान नजर आ रहा होता है, मुश्तहिद के लिए बहुत ज्यादा संगीन होता है। लेकिन मसला क्या है, मसला यह है कि क्रिप्टो करेंसी अभी तक इतने अरसे चलने के बाद इतना हमें अच्छा फ्यूचर नजर आ रहा था, बहुत सारे लोगों ने नुकसान भी किया, उठाया बढ़ा सब कुछ देखा होगा आपने, लेकिन आप देखेंगे कि जो दुनिया की बड़ी पावर्स हैं वो अभी तक इसको सपोर्ट नहीं कर रहे, कुछ लोगों ने शुरू करके बंद करा दिया। वजह एक आसान सी वजह बता रहा हूं, समझ लाल काबिल डिबेटेबल है, ये मैं कोई हतमी राय, मेरा भी कोई फतवा नहीं है, मैं तो छोटा सा तालिबे इल्म हूं जो अपनी एक नजर दे सकता है जिससे आपको इख्तलाफ करने का पूरा हक है।
इनसिक्योरिटी
और मजेदार बात क्या है कि जो जितना अमीर होता है अपने आप को उतना ही इनसिक्योर फील करता है, सो दे आर वेरी मच अफ्रेड, बहुत डरे हुए हैं, उनको पता है कि डिजिटल करेंसी कोई एक हैक हो गया नतीजा क्या निकलेगा, सारी जो हमने एम्पायर खड़ी की है वो क्या हो जाएगी, खत्म। वो ज्यादा डरपोक है, चूंकि वो डरपोक है इसीलिए वो डरे हुए हैं, वरना ये सब कुछ हो जाता, खुद डरे हुए हैं इसलिए क्रिप्टो करेंसी अभी तक आई नहीं। लेकिन अब आप गौर कीजिएगा, थोड़ी देर के लिए सोचें کہ آپ جب کرپٹو میں جا رہے ہیں, ہم یہاں پہ میں اسلامی کو بحث نہیں کرنا چاہتا کہ کیوں اسلام نے اپنے مانیٹری سسٹم کے اندر جس وقت معاملات کو ڈسکس کیا ہے دین نے, تو بڑے ریسٹرکٹلی یہ کہا ہے کہ ہر وہ چیز جو پرائس کے طور پر اختیار کی جائے گی اس کی سیلف ویلیو ہونا ضروری ہے. میں فقہا کو چیلنج نہیں کر رہا ہوں, لیکن یہ ڈیفنسو موڈز ہیں جس میں ہم چل رہے ہیں. ادروائز جو نوٹ ہمارے پاس موجود ہے فقہی اعتبار سے اگر صحیح معنی میں دیکھا جائے اس سے معاملات کرنا حرام ہے. ہم ڈیفنسو موڈ میں ہیں سر, عقل مہتا آپ کہیں پھنس گئے, آپ کو کچھ کھانے کو نہیں مل رہا, آپ حرام کھا سکتے ہیں, یہ موڈ چل رہا ہے کیونکہ ہمارے پاس اس کا سولوشن نہیں ہے. ادروائز اگر آپ سے کہا جائے کہ کسی نارمل سچویشن میں جہاں آپ کے پاس اپرچونیٹیز موجود ہوں تو پھر آپ نہیں کر سکتے. کیوں؟ اس لیے کہ آپ کے اس نوٹ کی کوئی ویلیو سیلف ویلیو نہیں ہے. جس چیز کی سیلف ویلیو نہ ہو اس کو آپ کانٹریکٹس میں, ٹریڈز میں, بزنس میں استعمال نہیں کر سکتے. اسلام جو اس چیز کو ایمفسائز کر رہا ہے اس کی ایک وجہ کیا ہے؟ آج جب ہم کیپٹلزم کے مانیٹری سسٹم کو پڑھنے کے بعد ان کے مینیپولیٹڈ بیہیویئر کو جا کر دیکھتے ہیں کہ کس طریقے سے وہ مینیپولیٹ کر رہے ہیں پوری دنیا کو, یہ بات ہمیں بڑی آرام سے سمجھ میں آ جاتی ہے. آج آپ اپنے مانیٹری سسٹم کو ریورس کر کے دوبارہ گولڈ اسٹینڈرڈ پر لے کر چلے جائیں, سب سے زیادہ مخالفت آپ کو وہاں سے ہوگی. تمہارے ساتھ کیا پرابلم ہے؟ اس لیے کہ جیسے ہی آپ گولڈ اسٹینڈرڈ پہ جائیں گے مینیپولیشن اسٹاپ ہو جائے گی, اور یہ وہ چیز ہے جو وہ نہیں چاہتے, اور یہ وہ چیز ہے جو ہمیں سمجھ میں نہیں آئی. لہذا آپ جب ہم اس وار فیز میں, آپ غور کیجیے گا, ٹیکنیکلی اگر دیکھا جائے تو کیپٹلزم جو کچھ بھی ڈیزائن کر رہا ہے وہ اپنے زمانے کا وار فیئر ہے. کس کے مقابلے پر؟ اسلام کے مقابلے, دین کے مقابلے. اس وار کے مرحلے میں اب یہ بحث اپنی جگہ پر, سوالات ہوتے ہیں یہ کہ وہ تمام چیزیں جو پرانی قوموں میں جب رائج ہوئی تو اللہ تعالیٰ نے عذاب نازل کر کے انہیں تباہ کر دی, کبھی آپ نے سوچا کہ آج وہ تمام چیزیں اس سے زیادہ ورسٹ کنڈیشن میں ہم لوگ انجام دے رہے ہیں لیکن ہم پر عذاب نہیں آتا؟ اب یہ اچھی بات ہے یا بری بات ہے, یہ خیر یا شر ہے, یہ اپنی جگہ ایک الگ بحث ہے, لیکن دیز آر دا کوسچنس, ان پہ سوچا کریں کبھی. اگر میرے اوپر آپ کے اوپر عذاب نہیں آ رہا تو خوشی کے بجائے ایک مسئلہ اور کیا ہے کہ ہماری ذمہ داری اس اعتبار سے بڑھ جاتی ہے. گزشتہ تمام جتنی بھی اقوام تھیں ان کے اندر پروردگار نے ان کو اس چیز کی اجازت نہیں دی تھی, یا ان کے لیے اس چیز کو ان کو اس طریقے سے نہیں رکھا تھا, ان کو اس لیے ان کے لیے اس چیز کو قرار نہیں دیا تھا, ہمارے لیے دیا ہے کہ جہاں پر ہم آ کے بڑھ کر اب ہم دین کو اپلائی کر کے ہم دین کے ذریعے سے وہ چیزیں برقرار کر سکتے ہیں جو وہ نہیں کر سکتے. لہذا اب اگر ہم اپنی لائف میں کسی بھی جگہ پر صحیح معنی میں مومن بنیں گے تو ایکسرسائز ایمان, تو ایکسرسائز اسلام, جس مرحلے میں آپ یہ کرنے جائیں گے اسی مرحلے میں آپ کے اندر وہ چیز پیدا ہونی چاہیے جو ایکویٹی کی طرف لے کر جائے. لہذا ایک بات ذہن میں رکھیے گا بہت اچھی طرح سے, مجھے نہیں پتا کس وجہ سے ایسا ہوا, کیوں ہوا, ہونا چاہیے تھا یا نہیں ہونا چاہیے تھا, میں کوئی بحث نہیں کر رہا, نہ میں کسی پہ اعتراض کر رہا ہوں, نہ کسی کی خدمت میں جسارت, لیکن ابھی تک ہم جس دین کو سمجھاتے اور بتاتے آئے ہیں, جس تربیت کی ہم بات کرتے چلے آئے ہیں, جس اخلاق کو ہم پروموٹ کرتے چلے آئے ہیں, وہ انفرادی دین, انفرادی تربیت اور انفرادی اخلاق ہے. لیکن وہ چیز جو دین نے ہم سے ریکوائر کی ہے اتفاقاً وہ ہماری سوشل تربیت ہے, وہ سوشل دین ہے اور وہ سوشل اخلاق ہے. لہٰذا ہمارے پاس بہت ساری روایات ایسی موجود ہیں, اور اگر آپ تھوڑا سا سالو بھی کرنا چاہیں تو جو حدیث حقوق اللہ اور حقوق الناس کے درمیان میں آپ کو آ کر یہ سمجھاتی ہے کہ حقوق اللہ معاف ہو سکتے ہیں, حقوق الناس معاف نہیں ہو سکتے, اگر آپ اس کو ٹیکنیکلی سالو کرنے کے لیے نکلیں گے تو ایگزیکٹلی آپ اسی جگہ پر آ جائیں گے. آپ کا ہر وہ گناہ کہ جو آپ کی ذات سے تعلق رکھتا ہے حقوق اللہ ہے, اور ہر وہ گناہ کہ جو دوسرے کلیکٹو فارم میں آتا ہے وہ حقوق الناس ہے. حقوق اللہ معاف ہو جائے گا, حقوق الناس معاف نہیں ہوگا. اس کا ایک رخ تو یہ ہے, اس کو کہا جاتا ہے کہ بھائی چونکہ انصاف کا تقاضا یا عدالت کا تقاضا یہ ہے کہ صاحب حق خود معاف کرے, لیکن اگر اللہ تعالیٰ سالو کرنا چاہے تو اللہ تعالیٰ کے لیے سولوشن کا مسئلہ نہیں ہے. اللہ کے لیے بندے کو راضی کرنا کوئی بڑا کام نہیں ہے, کر سکتا ہے خدا, لیکن معاف نہیں کرتا. یہ معنی ایک اس انداز سے لینا कि भाई मेरा हक है, जब तक मैं माफ नहीं करूंगा खुदा माफ नहीं करेगा, ये माना है ना हमारे ध्यान में? नहीं, इसके अलावा एक माना है, वो अपना हक माफ करता है, वो हक माफ कर सकता है जिसका मरहला आपकी जात तक था, लेकिन वो हक माफ नहीं करेगा जिसका ताल्लुक इज्तिमा से है, लिहाजा इज्तिमाई गुनाह माफ नहीं होंगे। सो बी वेरी केयरफुल, हम क्या कर रहे हैं, हम इनफरादी गुनाहों से बचने की कोशिश कर रहे हैं, हम अपनी खिलवतों में अच्छे मुसलमान हैं लेकिन अपने इज्तिमा में बदतरीन मुसलमान हैं। हमने जब इस्लाम की डेफिनेशन ही गलत की, हमने जब इस्लाम की इंप्लीकेशन को गलत समझा, तो नतीजा क्या निकल रहा है? वी आर वेरी गुड मुस्लिम्स बाय आवर ओन सेल्फ, बट कलेक्टिवली वी आर द वर्स्ट मुस्लिम्स। इसलिए हमारे पास वो बरकत नहीं आती, इसलिए हम इस्लाम की उन खूबसूरती, इस्लाम के उस निजाम की उस कैफियत को न समझ सके हैं, ना एंटरटेन कर सके हैं। इस्लाम बेसिकली अफराद के लिए नहीं आया है, इज्तिमा के लिए आया है। और जब आप इज्तिमाई दुनिया में, आप कलेक्टिव, आप अपने सोशल स्टेटस को छोड़कर आते हैं और एक सोसाइटी का हिस्सा बनकर सोसाइटी में कलेक्टिवली आगे की तरफ मूव करना चाहते हैं, तो फिर आपको इस्लाम की जरूरत पड़ती है, और तब आप ऑटोमेटिकली उन लोगों के मुकाबले पे खड़े हो जाते हैं जो कि मैनिपुलेटर्स हैं। लिहाजा एक बहस है, इंशाल्लाह कभी खुदा ने तौफीक दी तो उसको तफसील से आपकी खिदमत में अर्ज करूंगा, कि जहां पर कुरान दो तरह के अफराद को मुतारफ कराता है, मुफसिदीन फिल आर्ज, वो लोग के जो जमीन में फसाद मचा रहे हैं, इन मुफसिदीन फिल आर्ज के मुकाबले में बुनियादी तौर पर, अब अगर आप शैतान की कुव्वत की तरफ मूव करेंगे तो शैतान की कुव्वत में आपको हर जगह अपने जमाने के, देखिए लोग बुरे नहीं होते ना, लोग अच्छे होते, लोग जस्ट फॉलोअर्स होते, अगर शैतानी कुव्वतें जीत जाएं तो उनके पीछे चल जाते हैं, अगर रहमानी कुव्वतें जान जाएं उनके पीछे चल पड़ेंगे। लिहाजा आप ये जो मना कहा गया है इस्लाम में, यानी अगर कुरान में किसी लफ्ज को तकरीबन यानी 90% या 99% अल्लाह तबारक व तआला ने नेगेटिविटी के साथ बयान किया, तो ये लफ्ज मला है, और आप देखेंगे हर जगह अंबिया के मुकाबले पर ये मला है। कौन है ये मला? अपने जमाने के कैपिटलिस्ट और मैनिपुलेटर्स हैं, कि जो मैनिपुलेट करते हैं और मैनिपुलेट करने के बाद क्या करते हैं, अंबिया के मुकाबले पर खड़े हो जाते हैं। आप गौर कीजिएगा, इनके मुकाबले पर अंबिया का काम बेसिकली नहीं है कि इनके मुकाबले पर खड़े हो, बेसिकली किसका काम है, अल्लादीना कौन है, कभी मौका मिलेगा तो तफसील से बयान करूंगा कि आमिल सालेहात में हमने आम तौर पर आमिल साले से क्या मुराद लिया है, नेक काम, तो मोहसिनीन में और एहसान में और इस्लाह में क्या फर्क है? आप कभी अगर लफ्ज इस्लाह के ऊपर गौर करेंगे तो आपको पता लगेगा कि इस्लाह सिर्फ अच्छा अमल नहीं है, बल्कि इस्लाह बिगड़े हुए को बनाने के लिए, इस्लाह किसे की जाती है, कहते हैं जी इसकी इस्लाह कर दो, इस्लाह से क्या मुराद होती है, बिगड़ी हुई चीज को ठीक करना। मुस्लिहीन ऐन मुकाबल पर है किसके, मुफसिदीन के, मुफसिदीन का काम है खराब करना, मुस्लिहीन का काम है इस्लाह करना। लिहाजा जो बेहतरीन मोमिनीन है वो कौन है, आमनू नहीं है, अमनुस सालेहा, यानी सिर्फ ईमान लाने वाले नहीं है, बल्कि कौन है, जो मुस्लिहीन बनने की सलाहियत पैदा करते हैं। लिहाजा जैसे वहां पर खवास मला है शैतान का साथ देने वाले, इसी तरह से अंबिया का साथ देने वाले खवास का नाम है मुस्लिहीन, और जब ये मुस्लिहीन किसी भी नबी के पीछे जमा हो जाते हैं तो इनकलाब बर्पा हो जाता है। ये मुस्लिहीन जब भी किसी इमाम के साथ खड़े हो जाए तो करबला बर्पा हो जाती है, ये मुस्लिहीन अपने जमाने के इमाम के साथ में खड़े हो जाएंगे तो इंशाअल्लाह तबारक व तआला इमाम के जहूर में खुद ब खुद ताजील पैदा हो जाएगी। इस दुआ के साथ के परवरदिगार हम सबको इमाम ज़माना अलैहिस्सलाम के आमाल अनुसार में शुमार होने की तौफीक इनायत फरमाए, और इस दुआ के साथ के परवरदिगार बेहक़ ज़हरा व अबीहा व बअलिहा व बनीहा इमाम ज़माना अलैहिस्सलाम के ज़ुहूर में ताजील फरमा। इस दुआ के साथ के परवरदिगार ये जितने भी बरादरान यहाँ जिन्होंने अपनी तमाम तर ज़हमत और कोशिशों के ज़रिए से ये चाहा कि इमाम ज़माना अलैहिस्सलाम इमाम वक्त के लिए कोई एक ऐसा काम कर सकें कि जो मिल्लत को मजबूत करे, ये याद रखिएगा, कमज़ोर कौम का इमाम भी कमज़ोर होता है, फ़कीर कौम का इमाम भी फ़कीर होता है, कौम मजबूत होगी इमाम मजबूत होगा, कौम अमीर होगी तो इमाम खुद ब खुद अमीर हो जाएगा। لہذا یہ دوست جو کوششیں کر رہے ہیں پروردگار ان کی توفیقات میں اضافہ فرمائے، تمام علماء مراجع جام کو پروردگار اپنے زمان میں رکھے، اور ہم سب کو امام زمانہ علیہ الصلوۃ والسلام کے عوام انصار میں شمار ہونے کی توفیق عنایت فرمائے. انصار بھائی کی خواہش یہ ہے کہ آپ مجھ سے سوال بھی پوچھ لیں.
دو سوال، ایک تو یہ کہ جو قرآن کی شروع کی آیات آواز قرآن، تو وَيُقِيمُونَ الصَّلَاةَ وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ، تو وہ مِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ جو ہے اسی مان کی طرف اشارہ ہے کہ جو محرومین اور
بالکل ایسے بالکل وہی اللہ کا، اللہ تعالیٰ رزق دے گا تو آپ دیں گے نا.
جی دوسرا یہ کہ آپ نے جیسے کہا نا کہ اجتماعی معاملات جو ہیں وہ بہت اہمیت رکھتے ہیں، دین کے اجتماع کی بات کر، جیسے نماز پڑھنے سے زیادہ نماز قائم کرنے کے حوالے سے آیات موجود ہیں، تو مگر یہ بھی تو ایک جگہ امام علی نے کہا نا کہ کسی شخص کے ظاہر باتقوی شخص وہ ہے جس کا صرف ظاہر نیک نہ ہو بلکہ بات خلوت جو ہے وہ پاکیزہ ہو، تو اگر ہم خلوت جیسے
دیکھیے موضوع نہیں تھا یہ میرا، یہ میں نے صرف اشارہ اس لیے کیا تھا کہ آپ کے باتوں میں ذہن میں کچھ چیزیں کلیئر ہو جائیں. دیکھیں ہم انفرادی طور پر خدا نہ خاصہ کسی کو یہ نہیں کہہ رہے کہ تم اپنے خلوت میں گناہ کرو، اپنی انفرادی تربیت نہ کرو، یقیناً انفرادی تربیت کے ذریعے سے ہی اجتماعی تربیت ہوتی ہے ایک دوسرے کے، لیکن ایک کنڈیشن ہے. مثلا آپ یوں سمجھیں کہ ایک شخص انفرادی طور پر بہت اچھا مومن ہے لیکن اجتماعی طور پر اچھا نہیں ہے. ایک وہ ہے کہ جو اپنے انفراد میں اتنا اچھا مومن نہیں ہے لیکن اجتماع میں اچھا ہے. ان دونوں کو اگر سامنے کھڑا کریں تو کون اللہ کے نزدیک زیادہ بہتر ہوگا؟ جو اجتماع میں اچھا ہے، اس لیے کہ حقوق اللہ کے معاف ہونے کا امکان ہے، حقوق الناس کے معاف ہونے کا امکان نہیں ہے. یہ ڈفرنس کو بیان کیا جا رہا ہے، انفرادی تربیت یا انسان کے خود ذات کی اصلاح سے انکار یا اس کی اہمیت سے انکار نہیں ہے، لیکن ذات کے اوپر کنسنٹریٹ کرتے ہوئے آپ اجتماع کو فراموش کرتے ہیں، یہ زیادہ بڑی مسٹیک ہے.
سلام، آپ نے بھی ذکر کیا تھا کہ کیپٹل پلیزم میں جو وہ ٹولز یوز کر رہے ہیں، تو اسلامک طور پہ ہم ایسے ٹولز کیوں نہیں یوز کریں جس سے ہم اس کا دفاع کر سکیں، خاص طور پہ اسلامی جمہوریہ ایران جہاں پہ اسلامی حکومت بھی ہے، اقتدار بھی ہے، پاور بھی ہے، ہم کیوں اجتماعی طور پہ کرنسی یوز کر رہے ہیں نہ کہ سونے کے دینار؟ یا جیسے آپ نے کہا کہ اگر گولڈ پہ ہم جائیں گے تو ظاہر بات ہے بہت ساری چیزوں سے ہم بچے رہیں گے، تو وہ کیپٹل ٹول جن سے ہم انفلیشن سے بھی ہم درگزر کر سکتے ہیں، تو وہاں پہ ہم کیوں نہیں یوز کر رہے ہیں؟ اس کے بارے میں تھوڑی سی روشنی ہو. تھینک یو.
اگر سوال آپ کا جو ہے اس میں بھی بہت تفصیل چاہتا ہے، لیکن میں کوشش کروں گا کہ جلد از جلد اس کو میں سمٹا سکوں. دیکھیں سب سے پہلا مسئلہ یہ ہے کہ ایسا نہیں ہے کہ ہمارے علماء نے کوشش نہیں کی، لیکن متاسفانہ ہمارے وہ علماء کے جو اس بات کی طرف متوجہ ہوئے وہی، اب میں اس کو البتہ حادثہ نہیں کہتا ہوں، ان کو سازش کہتا ہوں، کہ جتنے بھی ہمارے علماء جنہوں نے اقتصاد اکنامکس کی طرف رخ کیا تھا، اس کو سمجھا اور اس پر وارد ہوئے، وہ شہید کر دیے گئے. شہید صادر جنہوں نے باقاعدہ نہ صرف بینکنگ سسٹم کو سمجھا بلکہ اقتصاد نہ پہلا اسٹیپ تھا ٹوڈز اسلامک اکنامکس، لیکن ان کو عین اس زمانے میں شہید کر دیا گیا. شہید متحری نے جس وقت باقاعدہ اپنی توجہ اقتصاد کی طرف کی اور کام شروع کیا، ان کو شہید کر دیا گیا. شہید بہشتی جن کے اندر یہ پورا پوٹینشیل موجود تھا، اس طرح کے اور بھی کئی علماء اور افراد تھے کہ جن کو آگے پیچھے شہید کر دیا گیا. اب ایک ڈیفینیشن سے ایک خلا ایجاد ہوا، یعنی کیا ہوا؟ آپ کے جو بیسٹ اکانومسٹ تھے جو کہ حوزے کی طرف سے کام کر سکتے تھے، آپ نے ایک دو نہیں سب کو تقریباً شہید کر دیا. اس کے بعد آپ کے پاس خلا ایجاد ہوا. اس خلا کے ہی دوران یہ ہوا ہے کہ کچھ چیزیں دنیا میں رائج ہو گئیں، اور جو بعد میں آنے والے فقہا تھے انہوں نے جو چیز آپ نے پوز کر دی اس کے حساب سے چیزوں کو سیٹ کیا جاتا ہے. دنیا میں جو پولیٹیکل چینجز آئی تھیں، ان پولیٹیکل چینجز میں بھی اسلامک ورلڈ اتنی سپریس ہو چکی تھی کہ آپ اس کے اوپر ہر حال آپ مثلا اس وقت آپ دیکھیں، آپ کا اپنا ملک کہہ رہے ہو کہ آپ اسلامی جمہوریہ ہیں، ٹی وی اٹھا کر آپ دیکھیں تو آپ اسلامی جمہوریہ کہیں سے نہیں نظر آئے، اسلام نام کی کوئی چیز نہیں نظر آئے. جس طرح سے دین کی دھجیاں آپ کے دنیا ملک میں اڑائی جا رہی ہیں، یہ سب کچھ ہو رہا ہے. وجہ کیا ہے؟ وجہ یہ کہ ہم اتنے ریسیسو فیز میں چلے گئے ہیں کہ جہاں پر کچھ چیزیں उनको सेटल करना और काबू करना मुश्किल हो जाता है। जब आपके ऊपर सारे फ्रंट्स खुल जाते हैं तो फिर आपको चीज़ों को तरजीहात में लाना पड़ता है। उन तरजीहात में जो चीज़ें आ सकती हैं उनके ऊपर काम भी हो, और अल्हम्दुलिल्लाह आज हुकूमत इस्लामी इंकलाब ईरान में इतने इस्तेहकाम के साथ खड़ी हुई है कि दुनिया अपनी तमाम तर साजिशों के बावजूद भी उसका कोई बाल्दी का नहीं कर पा रही, तमाम तर कुदरत। यह वो चीज़ें हैं कि जिन्होंने आगे चलकर आगे बढ़कर इनको उसके आसार हमें नजर आएंगे। लेकिन जब आप एक अब मसला क्या है, सिर्फ आप इस सब ईरान से सवाल ना करें, चाइना एक ज़माने से कोशिश में लगा, रूस ने अभी यूक्रेन वॉर के दौरान बाकायदा अनाउंस किया इस बात का कि हम जो भी डीलिंग करेंगे वो गोल्ड में करेंगे, कर सका अभी तक नहीं कर सका। यानी क्या, सामने इतना स्ट्रॉन्ग सिस्टम है कि जिसको ब्रेक करने के लिए आपको एक पूरा सिलसिला कायम करना पड़ा। सबसे बड़ा मसला ये है कि आप इस्लामिक वर्ल्ड में अगर आकर काम करने का, जिस तरह से ईरान के यानी इस्लामिक वर्ल्ड में आप सामने ना कि इस्लामिक वर्ल्ड में ईरान के इंकलाब के आने के बाद बाकियों से मदद मिलने की बजाय हर तरफ से हमें दुश्मन ही दुश्मन मिले, तो जिसके इतने दुश्मन हो जाए उसकी सस्टेनेबिलिटी मुश्किल हो जाती है। लेकिन इतने दुश्मनों के बाद अगर सस्टेन कर रहा है तो इसका मतलब सिस्टम मौजूद है। फिर सिर्फ लड़ाई बाहर की नहीं है, अंदर की भी लड़ाई है, कल्चरल वॉर है, एजुकेशनल वॉर है, वो सारे के सारे जितने वो हरबे इस्तेमाल किए जा सकते थे ईरान में हुए भी और उसके कुछ नतायज सामने आए, लेकिन उलमा इसकी तरफ मुतवज्जे हैं, इस पर काम हो रहा है, लेकिन चीज़ बिगड़ती आसानी से उसको बनाया थोड़ी मुश्किल से जाता है। तो वी आर इन द फेस इंशाल्लाह, लेकिन हम सबको सोचने की जरूरत यह है कि हम कशकोल लेकर इंकलाब के सामने ना खड़े हों कि वो करेंगे और हम लेंगे। हमें एक स्टेप आगे आने की जरूरत है, हमें वो टीम्स बनाने की जरूरत है कि देखिए हम वहां जाके उनके मुल्क में कुछ नहीं कर सकते, ना हमें करने की जरूरत है, ना ही हमें उनको बुलाकर यहाँ पे कुछ कराने की जरूरत है। अगर हम इस्लामी इंकलाब की कोई मदद करना चाहते हैं तो क्या है कि हम यहाँ पर एक ऐसी स्ट्रॉन्ग टीम बनाएं, मसलन यही मॉनेटरी सिस्टम, यही बैंकिंग सिस्टम इस्लामिक पॉइंट ऑफ व्यू से आप बना कर दें, छोटा मॉडल है आप अपने पास इस्तेमाल करें, उस मॉडल को इस्तेमाल करने के बाद आप उसको दे सकते हैं। तो बात यह कि अगर हम इस फेज में आए, हम खुद इंकलाब की और निज़ाम की मदद करने के फेज में आए तो शायद ये मरहला जल्दी तय हो जाए।
My question is quite relevant to the course we have attended. तो उसमें क्वेश्चन ये था कि जैसे यहाँ पे हमने लर्न किया है और मुख्तलिफ वेबसाइट्स हैं जाते हैं जो है अपनी गिग्स लगाते हैं, फाइबर है अपवर्क है, अपनी सर्विसेज सेल करते हैं, तो ये जो फाइबर है बेसिकली ऑपरेट होती है इसराइल से, मेन जो इसका हेडक्वार्टर है, तो इस बारे में थोड़ा सा आपको बताइएगा कि क्या है।
देखिए यहाँ पर क्या बात यह है कि कोई भी इल्म और कोई भी टेक्नोलॉजी वो किसी का भी हक नहीं होती। अच्छा, होना ये चाहिए कि बेसिकली आप उसके मुकाबले पे करें, लेकिन अगर आप नहीं कर सकते तो ये अकलमंदी नहीं है, ये बसीरत नहीं है कि आप मसलन जैसे एक ज़माने में हुआ था, आपने और हमने भी देखा हुआ था, स्पीकर आया तो मौलवियों ने कह दिया हराम हराम, आज वही सबसे ज़्यादा इस्तेमाल करता है, ठीक, और टीवी आया तो पहले का हराम हराम आज सबसे बड़े उन्हीं के घर में लगे, ठीक। बात यह है कि टेक्नोलॉजी किसी का हक नहीं है, टेक्नोलॉजी तमाम इंसानों का हक है। उसूलन ये होना चाहिए था कि हमें वहां पहुंचना चाहिए, लेकिन बसीरत ते दीनी ये है कि आप इवन दुश्मन की टेक्नोलॉजी को अपने फायदे के लिए इस्तेमाल करें। मैं एक छोटा सा मिसाल आपको देता हूं, शायद इसमें बात आप तक पहुंचा सकूं, कि जब इमाम हुसैन अलैहिस्सलाम करबला पहुंचे हैं, हजरत मुस्लिम शहीद हो गए और इब्ने ज़ियाद ने पूरी तरह से कूफे को अपने अंडर कंट्रोल ले लिया, तो कूफा वाज फिल्ड विद शियास, ऐसा नहीं है, बहुत बड़ी तादाद थी शियों की जो नहीं पहुंच सके, उस रीजन से उसको डिटेल में डिस्कस करना बिल्कुल एक अलग टॉपिक है। लेकिन क्या हुआ, उनमें से कुछ लोग ऐसे थे हजरत मुस्लिम जैसे, हजरत हबीब इब्न मदाहिर जैसे, दे वर इन्फ्लुएंशियल पीपल, दे वर स्ट्रॉन्ग पीपल, ये उनका ऐसा हिसाब किताब था कि वो निकल कर पहुंच गए। लेकिन कुछ हम जैसे आम लोग भी थे जिनको मोहल्ले में कोई डरा धमका के बैठा देता तो उनसे बेचारों से बाहर नहीं निकला जाता, लेकिन उनके दरमियान में भी कुछ होशियार लोग थे, चार या पांच अफराद हैं, तारीख में उनका नाम लिखा है, रिवायात में मौजूद है। उन्होंने क्या किया, उन्होंने कहा भाई इमाम हुसैन के पास पहुंचना ये ऐसे तो मुश्किल है, तो हमें पहली चौकी पे रोक लेंगे। उन्होंने क्या किया, जाकर उमर साहब के लश्कर में नाम लिखा दिया कि हम भी जाएंगे इमाम हुसैन सर। और क्या हुआ, वहाँ से कूफा से करबला तक खाते पीते आए अच्छे तरीके से, बेहतरीन एयर कंडीशन गाड़ियों में, और वहाँ पहुँचने के बाद जब वो पहुँच गए तो आराम से चुपचाप जाकर इमाम हुसैन के साथ मिलकर इमाम हुसैन के साथ शहीद थी। अब ये जो बसीरत है ना, ये कि आप स्ट्रेटेजिकली इस तरीके से सोच सकें, इस तरीके से काम कर सकें, तो आप दूसरे की दुश्मन की जो फैसिलिटीज हैं उसको इस्तेमाल करके अपने जमाने के इमाम तक पहुंच सकते हैं, बसीरत चाहिए। हम जो इन चक्करों में पड़े हुए ना अभी तक कि ये यहूदी है मैं इस्तेमाल करूं या नहीं, पेप्सी पीते हुए तो हम नहीं सोचते, ये कोको कोला पीते हुए तो नहीं, टेक्नोलॉजी में हमारे पेट में मरोड़ होने लगता है कि यार ये टेक्नोलॉजी यूं फला फला। आपका यूसेज, अगर आप उस चीज को गलत यूज कर रहे हैं उनके फायदे में करके दे रहे हैं, अब ये आपका कमाल है कि चीज उनकी हो, आप इस तरह करें कि उनको नुकसान भी हो और आपको फायदा भी हो। तो जितने आपके अंदर होशियारी का लेवल होगा ज्यादा, उतना ही आप अपने जमाने में
उसमें बेसिकली कमीशन होता है जैसे आपने
वो मुझे आइडियाज हैं सारे। देखिए मैं इसलिए आपसे अर्ज कर रहा हूँ, हो सकता है, सब कुछ हो सकता है, आपके हुनर के ऊपर डिपेंड करता है।
तो मेरा सवाल यह था कि आपने पैराडॉक्स का वर्ड इस्तेमाल करा, और अगर आप किसी बंदे ने एस्केप करना है, सेटिस्फेक्शन आपको पता है हर जगह फैली हुई है, जो माइंडसेट बिल्ड होता है आजकल भी वो सेटिस्फेक्शन की तरफ ही होता है, तो अगर किसी बंदे को प्रैक्टिकल स्टेप लेने हो सेटिस्फेक्शन के लिए, तो वो कैसे अटेंड करे जा सकते?
देखिए इसमें थोड़ा सा समझने की जरूरत है। बात ये मैंने आपकी खिदमत दर्ज किया कि हमारे अतराफ में सब जो कुछ भी है वो सूडो सेटिस्फेक्शन। हमें खुद इस्लाम के पॉइंट ऑफ व्यू को समझने की जरूरत है कि जब हम कहते हैं कि अल्लाह ताला का जिक्र जो है वो सुकून देता है, इसका मतलब ये कि मैं खाना पीना छोड़ दूँ, इसका मतलब मैं अच्छा पहनना छोड़ दूँ, इसका मतलब मैं तफरी करना छोड़ दूँ, ये हरगिज़ नहीं है। बुराद यहाँ पर यह है कि आपको अल्लाह ताला ने दीन का असल कमाल दिया है कि दुनिया में रहते हुए आपको इलाही रंग देता है। ये अगर आपने यानी दुनिया बुनियादी तौर पर अल्लाह तबारक व तआला ने क्या रखा है कि आपको भेजेगा, आपने इस दुनिया में रहते हुए इसे इस्तेमाल करते हुए अपना इलाही रंग, यानी अगर आप दुनिया छोड़ देंगे यू आर नॉट रिक्वायर्ड, आप इसमें गुम हो जाएंगे यू आर नॉट रिक्वायर्ड। करना क्या है, इस दुनिया में रहते हुए इस दुनिया को इस्तेमाल करते हुए अपने इलाही रंग को आपने बाहर निकालना है। ये दीन का अगर कॉन्सेप्ट हमें समझ में आ जाए तो हमारे लिए चीजें, यानी आप हर चीज इस्तेमाल करें खुदा के लिए, हर चीज इस्तेमाल करें खुदा के लिए, तो आपके अंदर इलाही रंग आना शुरू हो जाएगा, ना आप दुनिया से कटेंगे और ना दुनिया से के अंदर गर्क होंगे। तो वो एक दुनिया में रहते हुए इलाही रंग अगर आपने पहने, तो प्रैक्टिकल स्टेप यही है कि आप अपनी हर एंटरटेनमेंट की तरफ जाते हुए, हर चीज की तरफ जाते हुए अगर खुदा को सामने रखेंगे तो ऑटोमेटिकली आपकी चीजें हल होना शुरू हो जाए।